कुमार्ग
मुक्ति कुमार्ग ये सुन लाभे की बाता सत्यार जीवन होने हूँ स्वर्ग मजाना लई स्वर्ग मजाना लई स्वर्ग मजाना
स्वागत छ मित्र तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा, साथै मेरो प्यार भरा नमस्कार, जय मसीह। आउनुहोस् हामी छोटो प्रार्थनाको साथ यस वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, हामी तपाईँको चरणमा आज पनि आउँदछौँ र हामी चाहन्छौँ कि आज पनि हाम्रो हृदयको आवश्यकता अनुसार बातचित गर्नुहोस्, ताकि हामी आत्मिक रूपमा विश्वासमा बढ्न सकौँ। यो छोटो प्रार्थना सुन्नुभएको लागि धन्यवाद दिँदै येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, हामीले अघिल्लो दुई दिनदेखि यस विषय अन्तर्गत वचन अध्ययन गरिरहेका थियौँ। दुःख कष्टहरूले परमेश्वरको इच्छाप्रति आज्ञाकारिताको उत्पादन गर्दछ, अनि यही विषय अन्तर्गत आज हामी पहिलो पत्रुस 4:12-19 बाट वचन अध्ययन गर्नेछौँ। अमित्र, त्योभन्दा पहिले अघिल्लो दुई दिनमा अध्ययन गरेका वचन खण्डको पढिदिन्छु। पहिलो पत्रुस 4:1-11 यस प्रकार लेखिएको छ, यसकारण ख्रीष्टले हाम्रो लागि शरीरमा दुःख भोग्नु भएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर, किनकि जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप छोडेको छ, अब उसले आफ्नो बाँकी समय शरीरमा मानिसहरूका अभिलाषा अनुसार होइन तर परमेश्वरको इच्छा अनुसार जियोस्। किनकि हामीले हाम्रो जीवनको बितेको जो समय अन्य जातिहरूको इच्छा अनुसार गर्नमा कामुकता, अभिलाषा, मतवालीपन, मोजमजा, रक्सी धोकाई र घिनलाग्दा प्रतिमा पूजाहरूमा बितायौँ, त्यही हाम्रा लागि काफी भयो। यस्तो भारी उपद्रव मा तिमीहरू तिनीहरूसँग लागि नहिडेकोमा तिनीहरूलाई अनौठो लाग्छ र तिमीहरूको निन्दा गर्दछन्। जिउँदा र मरेकाहरूको न्याय गर्नलाई जो तयार हुनुहुन्छ उहाँलाई तिनीहरूले हिसाब दिनेछन्, किनकि शरीरमा चाहिँ मानिसहरू अनुसार तिनीहरूको न्याय गरियोस् तर आत्मामा चाहिँ परमेश्वर अनुसार जिउन भनेर नै मरेकाहरूलाई पनि सुसमाचार सुनाइएको थियो। तर सबै कुराहरूको अन्त नजिकै आएको छ, यसकारण सचेत हौ र प्रार्थनाका लागि जाग रहौ, अनि सबै कुराहरूभन्दा बढी आपसमा गहिरो प्रेम राख, किनकि प्रेमले चाहिँ अनेकौं पापहरूलाई ढाक्नेछ। गनगन नगरिकन एउटाले अर्काको अतिथि सत्कार गर, हरेकले पाएको वरदान अनुसार परमेश्वरका नाना प्रकारका अनुग्रहका असल भण्डारीहरू झैं तिमीहरूले त्यस वरदानलाई एक अर्काको सेवामा लगाऊ। यदि कसैले बोल्दछ भने परमेश्वरकै बाणीहरू झैं गरी बोलोस्, यदि कसैले सेवा गर्दछ भने परमेश्वरले दिनुभएको योग्यता झैं गरोस्, यसले गर्दा सबै कुरामा परमेश्वरको महिमा येशु ख्रीष्टद्वारा होस्, जसलाई महिमा र प्रभुता युगानुयुग हुन्, आमेन। अहिले पत्रुस बेग्लै प्रकारको दुःख कष्टको बारेमा कुरा गर्न गइरहेका छन्। उसले लेखिरहेका मानिसहरू अहिले खेदो र सतावटको आँधी तुफानतिर बढिरहेका छन्, जुन रोमी सम्राट नेरोको शासनकाल अवधिमा आरम्भ भएथ्यो। रोमले पहिले नै रोममा विश्वासीहरूको ख्रिस्टियनहरूको खेदो सतावट गर्न आरम्भ गरेथ्यो र त्यो पूरा रोमी साम्राज्यभरि तीव्र रूपले फैलिरहेको थियो। पत्रुसले आफ्ना यी मानिसहरूलाई चेतावनी दिन्छन् कि तिनीहरू त्यो सतावट वा खेदोको आँधी तुफान रूपी चपेटतिर बढिरहेका छन्। तिनीहरूमध्ये धेरैजना शहीदहरू हुने थिए। अनि मित्र, खेदो र सतावट हाम्रो मुलुकमा विश्वासीहरूले कति धेरै सहे थिए त्यसको मैले वर्णन गरिराख्न आवश्यक ठान्दिन। अनि आज पनि हामी थुप्रै जग्गामा खेदो र सतावट देखिरहेका छौँ, अनि म विश्वास गर्दछु कि आउने दिनहरूमा हामी विश्वासको निम्ति दुःख कष्ट भोग्न गइरहेका छौँ। पहिलो पत्रुस 4:12 यस प्रकार लेखिएको छ, हे प्रियहरू, तिमीहरूलाई जाँच्नको लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानौ तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरे झैँ गरी अचम्म नमान। जब कष्टहरू आउँछ हामी प्रायःजसो यस्तो प्रतिक्रिया जनाउँछौँ मानौ त्यो कुनै अनौठो कुरा थियो। हामीलाई यस्तो लाग्छ कसैले पनि हामीले जस्तो गरी दुःख कष्ट सहेको छैनन्, हाम्रो जीवनमा जस्तो गरी कसैले पनि दुःख भोगेका छैनन्। अमित्र, हामी सबै यो सोच्न झुकाउ हुँदछौँ कि हामी दुःख कष्ट हाम्रो दुःख कष्ट अनौठो हो, त्यस्तो दुःख कष्ट कहिले पनि र कसैले पनि भोगेका छैनन्। मेरो मित्र, मलाई थाहा छैन तपाईँको समस्या के हो, तर म तपाईँलाई निश्चय दिलाउँछु कि त्यो कुनै अनौठो कुरा होइन। अरूहरू पनि उही परिस्थितिमा भएर गएका छन् र तपाईँ कहिले पनि त्यो व्यक्ति हुनुहुन्न जसले अरू कसैले भन्दा धेरै अधिक दुःख कष्टहरू भोग्नु भएको छ। जब पाओलाई प्रेरितको रूपमा चुन्नु भएको थियो प्रभु येशूले भन्नुभयो प्रेरित 9:16, किनभने उसले मेरो नामका निम्ति कति धेरै दुःख भोग्नु पर्दछ सो म उसलाई देखाउनेछु। पाउल अति नै धेरै कष्टहरूमा भएर गएका छन्, त्यसकारण तपाईँ अरूले भन्दा धेरै कष्टमा दुःख भोगिरहनु भएको छ यो तपाईँले विचार गर्नु हुँदैन। तपाईँका दुःख कष्टहरू कुनै अनौठो कुरा होइन, हामी सबै हाम्रा सोचाइहरूमा यो भ्रान्तिमा खस्दछौँ। भनिएको छ, हे प्रियहरू हो, तिमीहरूलाई जाँच्नका लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानौ तिमीहरूमाथि कुनै अनौठो कुरो आइपरे झैँ गरी अचम्म नमान। यी विश्वासीहरू पहिले नै कष्टहरूद्वारा जाँच गरिँदै थिए। कष्टहरू कुनै त्यस्तो कुरा होइन जो आकस्मिक वा अचानक आउँदछ, यो सामान्य क्रिस्टियन अनुभव हो। पत्रुस भन्छन्, यो नसोच कि यो अनौठो कुरो हो, किनभने यो विश्वासीहरूको सामान्य अनुभव हो। आगोको जाँचको अक्षरस अर्थ हो आगोको भट्टीमा पगाल्ने काम। दाउदले यो तथ्यको बताए कि उसलाई परमेश्वरको जाँच चाँदीलाई आगोको भट्टीमा त्यसको शुद्ध गर्न लगाउने कुरा जस्तै थियो। हामी यस विचार पुरा शास्त्रभरि पाउँदछौँ। पत्रुसले अहिले यो आगोको जाँचको धेरै पल्ट उल्लेख गर्दछन्। उसले व्यक्तिगत रूपमा कष्टहरूको सहेथे र उनी कृषिकरणद्वारा सहितको मृत्यु मर्न गइरहेका थिए। अमित्र, वास्तवमा हाम्रा कष्टहरूमा परमेश्वरसँग उद्देश्य छ। अनि 13 भनिएको छ, तर जति तिमीहरू ख्रिस्टका दुःखहरूमा भागी हुन्छौ उति नै आनन्द मनाऊ, र उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि भारी आनन्दले आनन्दित हुन सक। किन कष्टहरूमा आनन्द मनाउनु पर्नेछ? किनभने कष्टहरूले ख्रिस्टको आगमनको लागि हामीलाई तयार गर्दछ। पाउले रोमी 8:17 लेखे, अनि सन्तान हौ भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू र ख्रिस्टसँग साझा हकवालाहरू। हामीले उहाँसँगै दुःख भोग्यौँ भने चाहिँ हामीले उहाँसँगै महिमा पनि पाउनेछौँ। म सोच्दछु कि हामीले यस तथ्यको सामना गर्नुपर्छ। ख्रिस्टियन जीवन जिउनलाई कुनै छोटो मिठो बाटो सर्टकट छैन, त्यहाँ सजिलो बाटो छैन। हामी उहाँसँग र उहाँको लागि कष्ट दुःख भोग्दछौँ, अनि हामी ती प्रत्येक जाँचका कारणका जान्नेछौँ जब हामी कुनै दिन उहाँको उपस्थितिमा उभिन्दछौँ। म तपाईँलाई भन्दछु, महिमामा पाउल कमसेकम म भन्दा र अरू कुनै भन्दा धेरै र ठूलो इनाम पुरस्कारको हकवाला हुनेछन्, किनभने उसले अति नै धेरै दुःख कष्टहरूको सहेथे। अनि आज कोही कोही सिमोन पत्रुसलाई आलोचना गर्दछन्, तर हामी उसलाई पनि ठूलो इनाम र पुरस्कारको साथ देख्न गइरहेका छौँ जब हामी स्वर्गीयमा प्रवेश गर्दछौँ। परमेश्वरको वचनले यो स्पष्ट पार्दछ कि दुःख कष्टहरू क्रिस्टियन जीवनको एक भाग हो। दुःख कष्टले नै तपाईँलाई विकास गर्दछ, वृद्धि गराउँदछ। हामी यस कुराको बारेमा अति नै धेरै कुरा गरिएको सुन्दछौँ कि क्रिस्टियन विवाहमा र क्रिस्टियन घरमा हरेक कुरा अति नै आरामदायक, आनन्द, शान्ति र खुसी हुनुपर्दछ। मेरो मित्र, म सधैँ यस कुरामा सत वा एकमत छुइनँ। निराश दुःख कष्ट क्रिस्टियन घर परिवारमा आउनेछ। एकजना प्रभुका जनले यसै प्रसङ्गमा भनेथे, म त्यस्तो कुनै कुराको जान्दिनँ जुनले म र मेरो पत्नीलाई एकसाथमा अझ निकटतामा त्यति धेरै गरी खिचे थियो जुन हाम्रो पहिलो सानो छोरीको मृत्युले खिचे थियो। मलाई विश्वास गर्नुहोस्, हामी त्यस सानो बच्चेलाई चाहन्थ्यौँ। हामी हस्पिटल रुममा बस्यौँ र धेरै बेर रुँदै प्रार्थना गर्यौँ। त्यो अझै हाम्रो जीवनहरूमा पवित्र सम्झना र स्मरण छ, यसले हाम्रो लागि केही कुरा गरे थियो। यो थियो त्यो प्रभुका जनको आफ्नो जीवनको अनुभव। हामी त दुःख कष्टहरूमा परमेश्वरसँग खास उद्देश्य छ। अनि 14 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, तिमीहरू ख्रिस्टको नामको कारणले निन्दित हुन्छौ भने तिमीहरू धन्य हौ, किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तिनीहरूबाट उहाँको निन्दा भएको छ, तर तिमीहरूबाट उहाँको महिमा भएको छ। यो अनौठो भाषा हो, चाहे ग्रिकमा होस् या अङ्ग्रेजीमा वा हाम्रै नेपाली भाषामा। पत्रुस भन्छन्, तिमीहरू ख्रिस्टको नामको कारणले निन्दित हुन्छौ भने तिमीहरू खुसी हौ, किनकि महिमाको र परमेश्वरको आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तिमीहरूमाथि रहनुहुन्छ। फेरि म तपाईँलाई भनौँ, दुःख कष्ट एक चिन्ह हो कि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भन्ने सबभन्दा ठुलो प्रमाण यो हो कि तपाईँ दुःख कष्टहरूको भोग्न र सहन सक्नुहुन्छ। यदि तपाईँको जीवन सधैँ कुशल ठिकठाकमा चलिरहेको छ भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न, किनभने त्यस प्रकारले वा त्यस तरिकाले उहाँ सधैँ काम गर्नुहुन्न। तिनीहरू उहाँको निन्दा भएको छ, तर तिमीहरूबाट उहाँको महिमा भएको छ। तिनीहरूबाट उहाँको निन्दा भएको छ, तर तिमीहरूबाट उहाँको महिमा भएको छ। जुनसुकै परिस्थितिको जीवनमा आए तापनि तपाईँ परमेश्वरलाई स्तुति प्रशंसा गर्न सक्नुहुन्छ। अमित्र, मैले 1906 अमेरिकाको सान फ्रान्सिस्कोमा आएको नष्ट गर्ने भूकम्पको बारेमा एक पुरानो किताबमा पढे थिएँ। त्यहाँ एक अद्भुत प्रिय क्रिस्टियन स्त्री थिइन्, जो त्यस बेला भूकम्प आएको बेला परमेश्वरको स्तुति प्रशंसा गर्दै बाहिर निस्किआइन्। प्रत्येक रुइरहेका थिए, चित्कार छोडिरहेका थिए, र कोही कोही चाहिँ आफ्नो जीवनमा सर्वप्रथममा प्रार्थना गरिरहेका थिए। अनि कसैले त्यस स्त्रीलाई सोधे, यस्तो परिस्थितिमा परमेश्वरको स्तुति प्रशंसा गाइरहेको तिम्रो तात्पर्य के हो? तिनले उत्तर दिइन्, म परमेश्वरलाई धन्यवाद दिन्छु कि जो यो सानो पृथ्वीलाई हलाउन कम्पाउन पर्याप्त सामर्थ्य हुनुहुन्छ। मैले त्यसको निम्ति आमेन भन्छु। तर त्यहाँ अति नै कम मानिसहरू छन् जसले भूकम्पको समय अवधिमा परमेश्वरलाई स्तुति प्रशंसा गर्न सक्छन्, वा कुनै खराब परिस्थितिको समयमा परमेश्वरलाई स्तुति प्रशंसा गर्न सक्ने अति नै कम मानिसहरू छन्। 15 पदमा भनिएको छ, तर तिमीहरूमध्ये कसैले पनि हत्यारा वा चोर वा कुकर्मी वा अर्काको काममा हात हाल्ने भइकन दुःख नभोगोस्। पत्रुस भन्छन्, हामीले आफ्ना पापहरूको लागि दुःख कष्टहरू भोगिरहनु हुँदैन। परमेश्वरले कहिले पनि पापले तपाईँलाई जाँच गर्नुहुन्न मित्र, उहाँले कहिले पनि तपाईँलाई खराबीद्वारा जाँच्नुहुन्न, जुन याकुब आफ्नो पत्रमा स्पष्ट पार्दछन्। पत्रुस भन्छन् कि तर तिमीहरूमध्ये कसैले पनि हत्यारा वा चोर वा कुकर्मी वा अर्काको काममा हात हाल्ने भइकन दुःख नभोगस्। अनि 16 पदमा हामी पढ्छौँ, तरै पनि ख्रिस्टियन भएको खण्डमा कसैले दुःख भोग्छ भने उसले लाज नमानोस्, तर यस कुरामा वा यस कुराको निम्ति उसले परमेश्वरको महिमा गरोस्। मेरो हृदय ती विश्वासीहरूतिर जान्छ जो आज विश्वासको खातिर दुःख कष्ट र जेलनेल सहिरहेका छन्। तर कुनै विश्वासी आफ्ना पापको कारण दुःख कष्ट भोगिरहेको छ भने उनी दुःख कष्ट जेल नेलमा हुने यस तथ्यको लागि परमेश्वरलाई महिमा गर्न सक्दैन। तर अझै त्यसको बावजुद उसले प्रभुको महिमा गर्न सक्छ र उहाँको लागि त्यहाँ साक्षी दिन सक्छ, जुनद्वारा प्रभुको महिमा हुन सक्छ। अनि 17 पदमा हामी पढ्छौँ, किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनुपर्छ, अनि पहिले हामीबाट सुरु हुनु पर्छ वा सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचारलाई पालन नगर्नेहरूको अन्त के होला? किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनुपर्छ। विश्वासीहरू ख्रिस्टको न्याय आसनको सामने प्रकट हुन गइरहेका छन्। पाउले लेखे 2 कोरिन्थी 5:10 किनकि शरीरमा गरिएका कामहरूको निम्ति चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रिस्टको न्याय आसनका सामु देखा पर्नु पर्छ। पाउल ख्रिस्टियन विश्वासीहरूको बारेमा कुरा गरिरहेका छन्, किनकि शरीरमा गरिएका कामहरू अनुसारको फल पाउनलाई। यसको मतलब तपाईँ यो संसारमा हुँदाखेरि गर्नुभएका कामहरूको अनुसार फल पाउन, परिणाम पाउन गइरहनु भएको छ। चाहे त्यो असल होस् चाहे खराब, हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रिस्टको न्याय आसनको सामु देखा पर्नु पर्छ। हामी सबै ख्रिस्टको न्याय आसनको सामने आउनै पर्छ। पत्रुस आफ्नो कथनको जारी राख्छन्, अनि पहिले यो हामीबाट सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचारलाई पालन नगर्नेहरूका अन्त के होला। ख्रिस्टले हाम्रा पापहरूको लागि दण्डको तिर्नुभयो, चुक्ता गर्नुभयो। तर मानिलिउँ यदि हामीले त्यस्तो जीवन जिएका छौँ जुनले उहाँको निम्ति महिमा ल्याएको छैन भने तब के हामीलाई न्याय गरिनुपर्नेछ। अनि यदि परमेश्वरले आफ्नाहरूलाई न्याय गर्न गइरहनु भएको छ भने गुमेको निन्दित संसारको बारेमा नि के जुनले परमेश्वरको सुसमाचारको सुन्दैन, पालन गर्दैन र अस्वीकार गरेको छ। 18 पदमा हामी पढ्छौँ, अनि धर्मी मुस्किले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना। अर्को शब्दमा हामी विश्वासी मुस्किलले उद्धार पाएका छौँ किनकि हामी प्रभुबाट अति नै टाढा गएका थियौँ आफ्नै अभिलाषा र इच्छामा, अनि पाप र शैतानले हाम्रो जीवनमा राज गरेको थियो। अमित्र धर्मीहरू ख्रिस्टको मृत्युद्वारा मात्र र ख्रिस्टमा तिनीहरूको विश्वासद्वारा मात्र उद्धार पाएका छन्। त्यही नै तरिकामा हामीले उद्धार पायौँ र उद्धार पाउँछौँ। जन वेस्लीले आफ्नो बारेमा यो नाम दिएथे, आगोको भुङ्रोबाट तानिएको अगुल्ठो, आगोको भुङ्रोबाट तानिएको अगुल्ठो। अनि यो हामी धेरैको निम्ति सत्य छ। जब जोन वेस्ली अमेरिकामा ब्रिटेनबाट मिसनरीको रूपमा आएथे, उनी उद्धार पाएका व्यक्ति थिएनन्, उनी विश्वासी थिएनन्। उसले यो कथन बनाएथे, म अमेरिकामा यहाँका आदिवासी इन्डियनहरूलाई प्रभुमा विश्वासमा ल्याउन आएँ, तर कसले जोन वेस्लीलाई प्रभुमा सत्य विश्वासमा ल्याउन गइरहेको छ। उसको जीवनी लेख्ने लेखकले हामीलाई भन्छन्, जर्जियामा राज्यपालको महलमा उसले ब्रिटेनको एक कुलीन अमीर मानिसलाई भेटेथे जसलाई त्यस क्षेत्रको प्रशासित गर्न त्यहाँ पठाइएका थिए। उनी अति नै धनी मानिस र प्रख्यात प्रसिद्ध व्यक्ति थिए र उसले अति नै सुन्दर पत्नीको विवाह गरेथे। अनि त्यो जवान केटो जोन वेस्ली र त्यो सुन्दर स्त्री आपसमा चोरी चोरी आँखा जुताउन थाले र जोन वेस्ली तिनीसँग प्रेममा फसे। अनि उसले तिनलाई आफूसँग भागेर इन्डियनहरूको बीचमा रहनलाई बिन्ती प्रस्ताव राखे। अनि उसले सोचेथे कि उनी विश्वासी अनि मिसनेरी थिए, तर त्यस स्त्रीले उसलाई ब्रिटेनमा यो भन्दै पठाइन्, जोन यसले काम खाने छैन, यो कदापि हुन सक्दैन। म तिमीलाई प्रेम गर्छु र म तिमीलाई सधैँ प्रेम गर्नेछु, तर परमेश्वरले तिमीलाई उहाँको लागि केही काम गर्न बोलाउनु भएको छ। त्यो स्त्री एक असल विश्वासी थिइन् र त्यसकारण तिनले उसलाई ब्रिटेनमा वा इङ्ल्यान्डमा वापस पठाइन्। यो भनाइ छ कि तीनपल्ट जोन वेस्ली आफ्नो जहाजबाट उत्रिएर वापस फर्कने कोसिस गरे किनकि वेस्ली कति पनि तिनलाई छोडेर वापस आउन चाहँदैनथे। तर तिनले उसलाई कसै गरी जानलाई विवश गराइन् फकाई फुलाइकन, अनि उनी इङ्ल्यान्डमा आए। एक रात बाइबल अध्ययनमा उसले एक व्यक्ति गलातीको पुस्तकबाट प्रचार गरिरहेको सुने। पछिबाट आफ्नो लेखमा वेस्लीले लेखे, अनौठो रूपमा मैले आफ्नो हृदय न्यानो भएको महसुस गरेँ, अनुभव गरेँ। मैले महसुस गरेँ कि मैले ख्रिस्टलाई विश्वास गरेँ, खालि ख्रिस्टलाई मात्र मेरो उद्धारको लागि, र त्यहाँ मलाई निश्चयता दिएको थियो कि उहाँले मेरो पापहरूको क्षमा दिइसक्नुभयो। अहिले यदि धर्मी मुस्किलले उद्धार पाउँछ, यदि तिनीहरू भुङ्रोबाट तानी निकालिएको अगुल्ठाहरू हुन् भने पत्रुस यहाँ प्रश्न राख्दछन्, भक्तिहीन र पापीको के ठेगाना। मेरो मित्र, यदि तपाईँ विश्वासी हुनुहुन्न भने र यो फुच्चे प्रचारक मुस्किलले उम्के अनि ख्रिस्टमा विश्वास गरेर मात्र उम्कन सके, तपाईँ कसरी सोच्नु सक्नुहुन्छ कि तपाईँ उम्कन सक्नुहुन्छ। त्यहाँ खालि एक आशा छ अनि त्यहाँ खालि उद्धारको एउटै मात्र बाटो छ। प्रभु येशूले भन्नुभयो युहन्ना 14:6 म बाटो हुँ, उहाँ मात्र बाटो हुनुहुन्छ उद्धारको। अनि 19 हामी पढ्छौँ, यसै कारण जसले परमेश्वरको इच्छा मुताबिक दुःख भोग्छन् उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिउन्। ती व्यक्ति जसले वास्तवमा दुःख कष्टहरू भोगेका छन्, तिनीहरू जान्दछन् कि आफैलाई परमेश्वरका सुम्पन के हो। पाउले यसको बारेमा बोले जब उसले दोस्रो तिमोती 1:12 भने, दोस्रो तिमोती 1:12, किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु, अनि त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भन्ने मलाई निश्चयता छ। पाउले कुन कुरा उहाँलाई सुम्पेका थिए? कोही मानिसहरू विश्वास गर्दछन् यसले त्यो सुसमाचारको सङ्केत गर्दछ जुन परमेश्वरले पाउलाई सुम्पिदिनु भएको थियो। म त्यससँग सहमत छु, तर म अझ गहिरो अर्थको सोच्दछु जुनले भन्छ, पाउल भनिरहेका छन्, म ख्रिस्ट कहाँ आएँ र खाली हरेक कुरा उहाँलाई सुम्पिदिएँ, मैले सङ्ग्रह गरेँ वा जम्मा गरेँ, जुन कुराहरूको मेरो निम्ति लाभ थिए तिनीहरूलाई मैले ख्रिस्टको निम्ति हानि सम्झे, अनि ख्रिस्टलाई प्राप्त गरौँ र उहाँमा भेटाइन सकौँ भनेर म तिनीहरूलाई कसिङ्गर ठान्दछु। पाउले फिलिपी 3:1-6 8 विभिन्न कुराहरूको बारेमा सूचित गर्दछन् जुन उसले अघि वा पहिले उसको उद्धारको लागि विश्वास र भरोसा गरेथे। त्यसपछि उसले भने, जुन कुराहरू मेरो निम्ति लाभ थिए ती कुराहरू मैले ख्रिस्टको निम्ति हानि सम्झे। फिलिपी 3:7-8 पढ्छौं, तर जुन कुराहरू मेरा निम्ति लाभ थिए तिनीहरूलाई मैले ख्रिस्टका निम्ति हानि सम्झे। साँच्चै मेरा प्रभु ख्रिस्ट येशूको ज्ञानको सर्वश्रेष्ठताको निम्ति म सबै कुराहरूलाई हानि ठान्दछु, उहाँकै निम्ति मैले सबै कुराको हानि खपेँ, अनि ख्रिस्टलाई प्राप्त गरौँ र उहाँमा भेटाइन सकौँ भनेर म तिनीहरूलाई कसिङ्गर ठान्दछु। भावमा उसले भनिरहेका थिए, मैले ती सारा कुराहरूलाई फालिदिएँ, म त्यसलाई कति पनि विश्वास गरिनँ, मैले खालि ख्रिस्टलाई मात्र विश्वास गरेँ। पत्रुस भन्छन्, ती जसले दुःख भोग्दछन् आफ्ना प्राणहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिउन्। के तपाईँले वास्तवमा ख्रिस्टलाई विश्वास भरोसा गर्नुभएको छ? तपाईँसँग सम्भवत सुरक्षित बाकस होला जुनमा तपाईँ बहुमूल्य कुराहरू राख्नुहुन्छ। जब तपाईँ रातमा सुत्न जानुहुन्छ तपाईँ त्यसको बारेमा कति पनि चिन्ता लिनुहुन्न। मेरो मित्र, हिजो रातमा म सुत्न गएँ र मैले यो प्रचारकको प्राणको लागि चिन्ता गरिनँ। तपाईँलाई थाहा छ किन? म हिजो रात शान्तिमा सुत्न गएँ किनभने ख्रिस्टले ती सारा कुराको सम्हाल्नुहुन्छ। मैले उहाँसँग आफ्नो कुरा सुम्पिदिएको छु, जिम्मा दिएको छु, म उहाँलाई आज विश्वास गर्दछु। के तपाईँले उहाँसँग जम्मा गर्ने काम वा सुम्पिने काम गर्नुभएको छ? के तपाईँले आफ्ना प्राण उहाँलाई सुम्पिदिनु भएको छ? म तपाईँलाई भनौँ, यदि तपाईँले त्यो गर्नुभएको छ भने जब समस्या कष्टहरू तपाईँतिर आउँछ, जब अन्धकार दिन आउँछ, जब तपाईँलाई बेसीमा भएर जानलाई बोलाउनु हुनेछ, तपाईँ त्यो गर्न सक्नुहुनेछ। यो थाहा पाउँदै कि उहाँले तपाईँलाई सम्हाल्नुहुनेछ। के तपाईँले आफ्नो सङ्ग्रह वा जम्मा गर्ने काम गर्नुभएको छ? के तपाईँले उहाँका आफ्ना प्राणलाई र हरेक कुरालाई सुम्पिदिनु भएको छ? आशा गर्दछु कि तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बाकस सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै बिदा चाहन्छौँ। अर्को दिनमा हामी यही मिटर ब्यान्डमा यही समयमा भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।